यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपालमा हिजो एकै दिन 2400 बढ़ीमा कोरोना संक्रमण पुष्टि। काठमाण्डु उपत्यका जिल्ला प्रशासनद्वारा संक्रमण नियन्त्रणका लागि 18 बुधे आदेश जारी। कोरोना संक्रमणकै कारण लकडाउन गरिहाल्नु पर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। प्रदेश नम्बर 2 को नामाकरण र राजधानी सम्बन्धी प्रस्ताव फेरि मतदानमै लैजाने, दलहरूबीच सहमति। चालू आर्थिक वर्षको बाँकी 6 महिनामा पूँजीगत खर्च 100% पुर्याउन अर्थमन्त्री शर्माको निर्देशन। र आगामी 8 हप्तासम्ममा यूरोपका आधाभन्दा बढ़ी मानिसमा ओमिक्रोन कोरोना भाइरस संक्रमण हुने विश्व स्वास्थ्य संगठनको अनुमान।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपालमा हिजो एकै दिन थप 2444 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 15,033 जनाको नमूना परीक्षण गर्दा 2444 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 10 वर्ष मुनिका 40 जना बालबालिका कोरोनाबाट संक्रमित भएका छन् भने 11 देखि 20 वर्ष मुनिका 175 जना संक्रमित भएको पनि मन्त्रालयले जनाएको छ। सबैभन्दा धेरै संक्रमित हुने उमेर समूह 21 देखि 30 वर्षका 636 जना रहेका छन्। कोरोना भाइरसको संक्रमण दर पुष 22 गते 4.5% रहेकोमा हिजो 16.3% पुगेको मन्त्रालयले जनाएको छ। केही दिनदेखि फेरि कोरोना भाइरसबाट संक्रमण हुने दर बढ़ेको हो। यस्तै हिजो कोरोना संक्रमणका कारण 1 जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। देशभर हाल 9,522 जना सक्रिय संक्रमित रहेका छन्। उनीहरूले विभिन्न अस्पताल, होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा रहेर उपचार गरिरहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले कोरोना संक्रमण नियन्त्रण गर्न विभिन्न 18 बुधे आदेश जारी गरेका छन्। उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले कोरोना संक्रमणलाई रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी आदेश जारी गर्दै स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न तथा गराउन आग्रह गरेको हो। आदेशमा गैराती 12 बजेबाट लागू हुने गरी 25 जना भन्दा बढ़ी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको भेला, महोत्सव लगायतका सामाजिक कार्यहरू नगर्न नगराउन निर्देशन दिइएको छ। त्यस्तै जिल्लाभित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा संचालनमा गरेका कोविड 19 उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ़ गरी संचालनमा ल्याउन पनि निर्देशन दिइएको छ। जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सार्वजनिक स्थानहरूमा निशुल्क एन्टिजेन परीक्षण कक्ष स्थापना गरी नियमित परीक्षण गर्न पनि निर्देशन दिइएको छ। प्रशासन कार्यालयहरूले स्थानीय तहहरूसँग समन्वय गरी सबै विद्यालयका 12 देखि 17 वर्ष उमेर समूहका विद्यार्थीलाई अनिवार्य रूपमा 1 हप्ताभित्र कोरोना विरूद्धको खोप लगाइसक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गर्न पनि जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको छ। जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न माघ 7 गतेदेखि कोविड विरूद्धको खोप लगाएको कार्ड, मोबाइलमा फोटो भए पनि अनिवार्य देखाउनु पर्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डुले जनाएको छ। औषधि लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउनेलाई कानून बमोजिम कार्यवाही गरिने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यस्तै सार्वजनिक सवारी साधनहरूमा स्वीकृत सीट क्षमता भन्दा बढ़ी यात्रु नराख्न, अनिवार्य मास्क, सेनिटाइजरको व्यवस्था गर्न निर्देशन दिँदै आदेश पालना भए नभएको नियमित तथा आकस्मिक अनुगमन गरिने पनि जनाइएको छ। चीनबाट करिब 12 लाख मात्रा कोरोना विरूद्धको भेरोसेल खोप हिजो काठमाडौँ आइपुगेको छ। एसियाली विकास ब्याङ्कको ऋण सहयोगमा भेरोसेलको 11,84,000 मात्रा खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो। नेपालले भेरोसेल, कोविशील्ड, एस्ट्राजेनेका, फाइजर, मोडराना, जोनसन लगायतका 4,03,87,927 मात्रा खोप प्राप्त गरेको पनि प्रमुख डाक्टर चौरसियाले जानकारी दिनुभयो। पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ़दै गए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमणकै कारण अहिले नै लकडाउन गरिहाल्नु पर्ने अवस्था आइ नसकेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अहिलेको अवस्थामा लकडाउन गरिहाल्ने सोच मन्त्रालयको नभएको बताउनुभयो। मन्त्रालयले जुन क्षेत्रमा संक्रमणको दर बढ़ी हुन्छ त्यही क्षेत्रमा मात्र लकडाउन गर्ने तयारीमा रहेको पनि जनाएको छ। मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार भने सम्बन्धित जिल्लाको जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्रलाई दिएको छ। स्वास्थ्य मन्त्रालयले सम्भावित जोखिम रोक्नका लागि खोप अभियानलाई तीव्रता दिएको छ। स्थानीय तहको समन्वयमा खोप अभियानलाई जनताको घर दैलोमा पुर्याउँदै छ भने यही पुष मसान्तभित्र लक्षित समूहलाई खोप लगाएपछि बुस्टर डोज दिने सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। यसैबीच ओमिक्रोन भेरिएण्ट रोकथामका लागि पूर्व तयारी अन्तर्गत सरकारले काठमाडौँ उपत्यकाका र देशभरिका अस्पताललाई अक्सिजन, सघन उपचार कक्ष, हाई डिफेन्डेन्सी युनिट, भेन्टिलेटर, आइसोलेसन तयारी अवस्थामा राखेको मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्रले बताउनुभयो। मन्त्रालयका प्रवक्ता डाक्टर मिश्रले ओमिक्रोन भेरिएण्टको सम्भावित जोखिम रोक्नका लागि स्वास्थ्यकर्मी पनि तयारी अवस्थामा राखिएको बताउनुभयो। यस्तै सीमा नाकामा कोरोना भाइरसको परीक्षण थप बढ़ाउने र संक्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको समेत प्रवक्ता डाक्टर मिश्रले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमणको बढ़दो जोखिमका कारण आगामी माघ 8 गते तोकिएको नेकपा एमाले प्रदेश अधिवेशन माघ 28 र 29 गतेका लागि सरेको छ। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रदेश अधिवेशनको मिति सरेको जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमणको बढ़दो जोखिम र सोही कारण सरकारले 25 जना भन्दा बढ़ी मानिस जम्मा गरेर कुनै पनि सभा सम्मेलन गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमाले जनाएको छ। यसअघि एमाले विभिन्न 65 जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ। शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। कोटेश्वरस्थित निवासमा आराम गरिरहनुभएका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कोरोना संक्रमणको दर बढ़ेसँगै भारतसँग सीमा जोड़िएका कैलालीका नाकामा थप सतर्कता अप्नाउन थालिएको छ। भारत र नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ़न थालेपछि उच्च सतर्कता अप्नाउनुका साथै नाकामा खोप अभियानलाई तीव्रता दिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। कैलालीबाट ईश्वर साउदको यो रिपोर्ट।
कैलालीमा भारतसँग जोडिएका सिमानाका बढ़ी भीड़भाड़ हुने कार्यालयहरू तथा संघ संस्था र शैक्षिक संस्थामा खोप लगाउने कामलाई तीव्रता दिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो।
धनगढी घोटी जिल्ला प्रशासन कर कार्यालय यातायात कार्यालय श्रीनगर भन्सारमा मङ्सिर 9 गतेदेखि कोविड भ्याक्सिन लगाइरहेका छौँ। खगरौला नाकामा पनि इन्डियाबाट आउने र यहाँबाट पनि त्यहाँ जाने लोकल मार्केट भएकोले त्यहाँ पनि कोविड भ्याक्सिन लगाइरहेका छौँ। खोपलाई प्राथमिकता दिनुहुन भनेर
जिल्लाका सिमानाकाहरूबाट नेपाल आउने नागरिकमा कोरोना पुष्टि हुने क्रम पनि बढ़ेको छ। सिमानाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनीहरूलाई व्यवस्थापन गर्ने काम पनि भइरहेको स्वास्थ्य प्रमुख धामीको भनाइ छ।
50-60 एन्टिजेन टेस्ट गर्दाखेरि पोजिटिभ आइरहेको छ। पोजिटिभ आए सबैलाई सुरुमा कर्नरी आइसोलेसन चलाइरहेको छौँ त्यहाँ, तर त्यसको क्षमता सीमित छ। बैठक बसेर सम्बन्धित पालिकालाई पनि पूर्व तयारी र आइसोलेसन सञ्चालन गरिदिनु हुन भनेर अनुरोध गरेका छौँ।
कैलालीमा धनगढीमा रहेको गौरीफेन्टा नाका र टिकापुरको खतौला नाकाबाट बढी नागरिकहरूले आवजावत गर्ने गर्छन्। ती नाकाहरूमा बढी सतर्कता अपनाएको स्वास्थ्य कार्यालयले बताएको छ। खखरौला नाका हेल्थ डेस्क प्रमुख मगेन्द्र ठोकाया,
इन्डियाबाट नेपाल भित्रिने मानिसहरूलाई खोप कार्ड छ कि छैन, यदि खोप छुटेको छ भने यही लगाउने गरिएको छ। नेपालमा पनि कुनै छुटपुट भएका दिने मान्छेहरूको लागि चाहिँ सिमानामै चाहिँ खोप केन्द्र राखिएको छ हेल्थ डेस्कमा, यहाँबाट हामीले चाहिँ लगाइरहेछौँ। कोभिड 19 जानेलाई पनि स्क्रिन गर्ने र विशेष गरेर आउने मान्छेहरूलाई चाहिँ स्क्रिन गर्छौँ।
कैलालीमा अहिलेसम्म लक्षित उमेर समूह 18 वर्ष माथिका 58% नागरिकले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन्। खोपको पहिलो मात्रा लगाउनेको संख्या भने 60% पुगेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
पछिल्ला दिनमा कोरोना संक्रमण दर बढ़ेसँगै सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रने नागरिकको सहज व्यवस्थापन गर्न चुनौती देखिएको छ। भित्रने कतिपय व्यक्तिबाट अटेरी स्वभाव देखाउँदै धम्क्याउने सम्मका व्यवहार भइरहँदा सहज रूपमा व्यवस्थापन गर्ने काममा चुनौती देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीले बताएका छन्। प्रदेश नम्बर दुईको नामाकरण र राजधानी सम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरूबीच सहमति भएको छ। दलहरूबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ 2 गते बस्ने भएको छ। बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र माघ 3 गते मतदान गर्ने दलहरूबीच सहमति भएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद शाहले जानकारी दिनुभयो। नेपाली कंग्रेसका नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउनु भएको छ। तनहुँको रिसिङ गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा नेता पौडेलले विकास र राजनीति एक अर्काका परिपूरक भएकाले विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्ने बताउनुभयो। नेकपा एमाले लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका विभिन्न अभिन्न भूभागका रूपमा रहेको स्थितिमा त्यहाँ भारत सरकारले विभिन्न संरचना निर्माण गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ। एमालेका परराष्ट्र मामिला विभागका डाक्टर राजन भट्टराईले विज्ञप्ति जारी गर्दै गत वर्ष नै राजनीतिक प्रशासनिक नक्सा एवं संविधान संशोधन मार्फत नेपालले यस विषयमा आफ्नो कानूनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको स्थितिमा भूभाग फिर्ता ल्याउन त्यसबेला नेपाल सरकारले कूटनीतिक पहल शुरू गरेको स्मरण गराउनु भएको छ। विज्ञप्तिमा नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्नेमा जोड़ दिइएको छ। विज्ञप्तिमा दुई देशबीच वार्ताबाट समाधान नखोजिँदासम्म कुनै संरचना बनाउन नहुने उल्लेख गरिएको छ। गृहमन्त्री बालकृष्ण खाँडले विद्यार्थी संगठनले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजले लिएको शुल्कका सम्बन्धमा गराएको ध्यानाकर्षणलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनु भएको छ। हिजो गृह मन्त्रालयमा सात विद्यार्थी संगठनको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै गृहमन्त्री खाँडले त्यस सम्बन्धमा परामर्श गरेर अघि बढ़ने आश्वासन दिनुभयो। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनिरा सबिउ, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं लगायत विद्यार्थी संगठनले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा नोवेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढ़ी शुल्क लिएकाले छानबिन गरी दोषी भेटिए कार्यवाही गर्न माग गरेका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले मौलिक संस्कृति र परम्परा देशको गहना भएको र देखासिखी गरेर पश्चिमा संस्कृतिको प्रभावमा नपर्न आग्रह गर्नुभएको छ। हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले पछिल्लो पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढ़ी देखिएकाले हाम्रो मौलिकता नै हराएर पो जाने त होइन भन्ने चिन्ता बढ़दै गएकाले यसमा सबै सचेत हुनुपर्ने बताउनुभयो। पहाड़ी जिल्ला लमजुङमा निर्माणाधीन सुपर दोर्दी ख जलविद्युत आयोजनाको मुख्य सुरुङ छेडिएको छ। दोर्दी गाउँपालिका छ टोडेनीमा निर्माणाधीन 54 मेगावाट क्षमताको आयोजनाको 5.1 किलोमिटरको मुख्य सुरुङ छेडिएको हो। आगामी 7-8 महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाका प्रबन्ध निर्देशक केशव बहादुर रायमाझीले बताउनुभयो। दुई दशकदेखि बन्द कञ्चनपुरको मजगाउँ विमानस्थल निर्माणका लागि सम्झौता भएको छ। विमानस्थलका भौतिक संरचना र धावन मार्ग बनाउन प्राधिकरणले 2,51,00,000 रूपियाँ बजेट विनियोजन गरेको मजगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेश चन्द ठकुरीले बताउनुभयो। सरकारले विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेसँगै उपत्यका लगायत देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा सेवाग्राहीको भीड़ बढ़ेको छ। सीमित स्थानबाट मात्रै सेवा प्रवाह गर्दा टाढा टाढाबाट आएका सेवाग्राहीले शास्ति भोग्नु परेको गुनासो गरेका छन्। बाराबाट रंजन यादवको यो रिपोर्ट।
राहदानीमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि बारा पर्सात जिल्लामा राष्ट्रिय परिचय पत्र बनाउनेको संख्यामा वृद्धि भएको छ। भीड़लाई थाम्नका लागि जिल्ला प्रशासन कार्यालय बाराले कार्यालयमा टोकन प्रणाली लागू गरेको छ। एक दिनमा 80 जनाको मात्र राष्ट्रिय परिचय पत्र बनाउने गरिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेडाईले जानकारी दिनुभयो।
यस जिल्लाबाट धेरै मानिसहरू रोजगारीको लागि विदेशमा जाने प्रचलन छ। परिचय पत्र बनाएर मात्रै राहदानी बन्न सक्ने अवस्था
भएको हुनाले नियमित रूपमा परिचय पत्र बनाउनेका अतिरिक्त पासपोर्ट प्रयोजनको लागि पनि राष्ट्रिय परिचय पत्रको लागि आफ्नो विवरणहरू इन्ट्री गर्ने अवस्था भएको छ। ठूलो भिडभाड छ यहाँ।
यस्तै बारासँग जोडिएको छिमेकी जिल्ला पर्सामा पनि राष्ट्रिय परिचय पत्र बनाउनेको संख्यामा वृद्धि हुँदा कर्मचारीहरू कार्य समय भन्दा अतिरिक्त समय कार्य गरेर पनि सेवा प्रदान गरिरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमाकान्त पौडेलले बताउनुभयो।
यसलाई चाहिँ हामीले महत्व दिएर गरेका छौँ। अलिकति भिडभाड चाहिँ यसलाई चाहिँ व्यवस्थित गर्न हाम्रो छुट्टै शाखाबाट कर्मचारीहरू प्रचार गरेर ओभरटाइमको रूपमा पनि हामीले काम गराइरहेका।
राजधानीको लागि राष्ट्रिय परिचय पत्र बनाउन टाढा टाढाबाट आएका सेवाग्राहीहरू अत्याधिक भीड र प्राविधिक कारणले समयमै काम नभएर हप्तौ दिनसम्म कुर्नु पर्दा निराश देखिएका थिए।
काम धेरै स्लो भइरहेको छ, धेरै अप्ठ्यारो भइरहेको छ, धेरै टाढाबाट आउँछ मान्छेहरू।
जाडोको मौसम छ, कहिले नेट काम गर्दैन, कहिले लाइन काटिन्छ, कहिले यहाँ साइन गराउन, कहिले त्यहाँ साइन गर्दा गर्दा एक हप्ता भयो,
चार पाँच दिन भयो आउँछु। अब कोटा सिस्टम त 40-15 वटा 20-30 वटा हुन्छ, 50 जना उभिन्छ। आधीमा आयो भने अब कोटा खतम भयो, भोलि आउनु थियो।
ओडा ओडामा बन्नुपर्ने राष्ट्रिय परिचय पत्र जिल्लाको एउटा कार्यालयमा मात्र केन्द्रित हुँदा सेवाग्राही र कर्मचारी दुवैलाई शास्ति बेहोर्नु परिरहेको छ। रञ्जन यादव, रेडियो नेपाल, बारा।
अब के अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आगामी 8 हप्तासम्ममा युरोपका आधाभन्दा बढ़ी मानिसमा ओमिक्रोन कोरोना भाइरस संक्रमण हुने अनुमान गरेको छ। डब्ल्यूएचओका युरोप प्रमुख ह्यान्स क्लगले जनवरीको शुरूको एक हप्तामा युरोपमा 70 लाख भन्दा बढ़ीमा ओमिक्रोन संक्रमण भएकोमा आगामी 6-8 हप्तासम्ममा युरोपका आधाभन्दा बढ़ीमा ओमिक्रोन कोरोना संक्रमण हुने बताउनुभयो। जापानमा 12 वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोना भाइरस विरूद्धको खोप लगाइने भएको छ। जापानका प्रधानमन्त्री फुमियो किसिदाले कोरोना भाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोनको संक्रमण फैलन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री किसिदाले बालबालिकालाई पहिलो मात्रा खोप लगाउने र वयस्क तथा ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप लगाउने अभियान सँगसँगै चलाइने पनि बताउनु भएको छ। चीनले अमेरिकाद्वारा अफगानिस्तानमाथि लगाइएका प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको छ। अमेरिकाले पछिल्लो समयमा अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न प्रतिबन्ध लगाएको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन विनले अफगान नागरिक निकै कठिन अवस्थामा रहेको र आर्थिक अवस्था पनि नाजुक रहेकाले अफगानिस्तानमाथि अमेरिकी सरकारले लगाएका आर्थिक लगायतका विभिन्न नाकाबन्दी फुकुवा गर्नुपर्ने बताउनुभयो। चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री उपलब्ध गराउँदै आएको छ। उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको छ। हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणको दावी गरेको एक हप्ता बित्न नपाउँदै उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको हो। अमेरिकाका एकजना मुटु रोगीलाई सुँगुरको मुटु प्रत्यारोपण गरी जीवन बचाइएको छ। अमेरिकाको बाल्टिमोरका 57 वर्षीय डेभिड भेनेट प्रयोगशालामा विकास गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन्। बाँच्ने सम्भावना धेरै कम भएकाले मानव मुटु प्रत्यारोपण गर्न नपाएपछि उनलाई अन्तिम विकल्पका रूपमा परीक्षणकै लागि सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण सफल भएकोमा खुशी हुँदै प्रमुख शल्य चिकित्सक ब्राडले ग्रिफ्थले यो सफलताले भविष्यमा मानवमा अंग प्रत्यारोपणमा नयाँ ढोका खोलेको बताएका छन्। अमेरिकामा अंग प्रत्यारोपण गर्न नपाएर दैनिक 17 जनाको मृत्यु हुने गरेको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको बाँकी 6 महिनामा पूँजीगत खर्च 100% गरिसक्न विभिन्न मन्त्रालयहरूलाई आग्रह गर्नुभएको छ। मंगलबार मन्त्रालयमा आर्थिक वर्ष 2078-79 हालसम्मको खर्चको समीक्षा बैठकमा अर्थमन्त्री शर्माले विभिन्न मन्त्रालयका सचिवहरूलाई बाँकी 6 महिनामा 100% बजेट खर्च गर्ने गरी काम अघि बढ़ाउन निर्देशन दिनुभयो। अर्थमन्त्री शर्माले पूँजीगत खर्च वृद्धिका लागि आवश्यक परे मध्यरातसम्म खटेर पनि सम्बद्ध निकायहरूलाई सहयोग गर्न आफू तयार रहेको बताउनुभयो। मन्त्री शर्माले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर मात्र छिटो काम सम्पन्न गर्न सकिने उहाँको भनाइ थियो। अर्थमन्त्री शर्माले फाइल अब डिजिटल माध्यमबाट हिँडाउन, डिजिटलमै अनुरोध गर्न र स्वीकृति गर्ने व्यवस्था समेत डिजिटल्ली गर्न निर्देशन दिनुभयो। सोमबारसम्मको तथ्याङ्क अनुसार पूँजीगत खर्च 9.34% भएको छ। यस अवधिमा चालू खर्च 38.9 र वित्तीय खर्च 25.41% सहित समग्रमा हाल सालसम्म 29.11% बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। केही दिनदेखि शेयर बजारमा देखिएको सुधारले मंगलबार पनि निरन्तरता पाएको छ। मंगलबार शेयर बजारमा 49.18 अङ्कको सुधार भएको छ। यो सँगै नेप्से परिसूचक मंगलबार 2834.13 अङ्कमा कायम भएको छ। मंगलबार झण्डै 6.72 अर्ब रुपियाँ बराबरका शेयरहरूको कारोबार भएको छ। सोमबार भने 7 अर्ब रुपियाँ भन्दा बढ़ीको शेयरको कारोबार भएको थियो। मंगलबार कारोबार भएका कम्पनीहरू मध्ये 170 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 17 कम्पनीको शेयर मूल्य घटेको छ। खानी तथा भूगर्भ विभागले देशभरका 8 स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति प्रदान गरेको छ। विभागले देशभरका 8 स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामा लगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीहरूलाई अनुमति प्रदान गरेको जनाएको छ। धादिङको तान्द्राङगढ़ीमा सर्वोत्तम सिमेन्ट र जुरेथुममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका लगायत देशैभर कोरोना संक्रमण बढ्दै गएपछि क्यान इन्फोटेकको 27 संस्करणको मेला स्थगित भएको छ। 2078 माघ 18 23 गतेसम्म काठमाडौँको भिरकुटी मण्डलमा हुने भनिएको क्यान इन्फोटेक मेला कोविड 19 संक्रमण बढ़ेका कारण रोकिएको क्यान महासंघले जनाएको छ। सरकारले किसानबाट धान किन्न न्यूनतम मूल्य निर्धारण गरेपछि वीरगंजको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानहरूको भीड़ लागेको छ। सरकारले धानतर्फ सोना मन्सुली धानको समर्थन मूल्य प्रति क्विन्टल 2902 रुपियाँ निर्धारण गरेको छ।
भुवन आचार्य अब मौसम। आज प्रदेश एक, प्रदेश दुई, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनुका साथै प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 18.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:28 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपालमा हिजो एकै दिन 2400 बढ़ीमा कोरोना संक्रमण पुष्टि। काठमाडौँ उपत्यकाका जिल्ला प्रशासनद्वारा संक्रमण नियन्त्रणका लागि 18 बुधे आदेश जारी। कोरोना संक्रमणकै कारण लकडाउन गरिहाल्नुपर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। प्रदेश दुईको नामाकरण र राजधानी सम्बन्धी प्रस्ताव फेरि मतदानमै लैजाने दलहरूबीच सहमति। चालू आर्थिक वर्षको बाँकी 6 महिनामा पूँजीगत खर्च 100% पुर्याउन अर्थमन्त्री शर्माको निर्देशन र आगामी 8 हप्तासम्ममा युरोपका आधाभन्दा बढ़ी मानिसमा ओमिक्रोन कोरोना भाइरस संक्रमण हुने विश्व स्वास्थ्य संगठनको अनुमान। इसका साथ ही बिहान 7 बजे को समाचार यहीं सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।